उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आज शुक्रबारको श्रृंखलामा पनि हामी गुरूप्रसाद मैनालीको कथा संग्रह नासो लिएर आएका छौं। नासोमा 11 वटा कथाहरू संग्रहित छन्। यो पहिलो पटक 2026 सालमा प्रकाशित भएको कथा संग्रह हो। यसैभित्र संग्रहित पापको परिणाम कथा हामीले आज सुनाउने कथाको शीर्षक हो। अब सुनौ कथा पापको परिणामको वाचन। गोगने खोलाको सिमलचौर वन रानीवन भन्नु मात्रै थियो। चिताईदार मुखिया कान्तोपाध्यलाई करकोसली गरे, बेठी खेताला दिए, सबैलाई फुक्का थियो। होइन भने कसैले एउटा स्याउलो भाँच्न पाउँदैन थियो। गाउँका आइमाईले घाँस दाउरा काटे भने कान्ति गौडा बथानेर हँसिया नाम्लो खोज्थ्यो। बलछपत गरे हात छोड्न बेर लाउँदैन थियो। कान्तुलाई देख्ने बित्तिकै बिचरीहरू घाँसको भारी बिसाएर बुट्टामा लुक्थे। चैत वैशाखको धुप अन्त जाउन भने कतै एकत्यान्द्रो पाइँदैन। घाँस नल्याए गाईवस्तु भोक्कै रहने, सासु ससुराको कचकच सुन्नुपर्ने, लिन जाउन् भने कान्तुले हँसिया नाम्लो खोज्ने। के गरून् बिचरीहरू, झिसमिसेमै वन पुग्थे, घाम झुर्कँदा घाँसको भारी ल्याइ पुर्याउँथे। यस्तै चोरी चकारीबाट गाउँका मानिसहरू घाँस दाउराको काम चलाउँथे। कहिलेकाहीँ दिक्क भएर गाउँका मानिसहरू कान्तुलाई सराप्न थाल्थे। यतिका वर्षदेखि फुक्का रहेको वन कान्तेको बाँझो गोर वनपालले सनद गराएर ल्यायो। उस बेला परचक्रीलाई बन्देज गरेको आफ्ना गाउँलेलाई त छँदै छ नि भन्थ्यो, अहिले हाम्रा छोरी बुहारीको बेइज्जत गर्छ। दादाराम पाद्य भन्थे, पापीले करेसाको वन थुनेर गाईवस्तु मारिरहेछ, परमेश्वरले पनि पो कति दिन सहलान्। गाउँमा 2-4 जना मानिस जम्मा भएकी यही चर्चा चल्थ्यो। कोही कोही कान्तुपट्टि पनि मिलेका थिए। तिनीहरू सबै कुरा लगेर कान्तुलाई सुनाउँथे, अनि कान्तु पाखुरा सुर्केर भन्थ्यो। मुखिन्जेल भने तिनका बाउको बिहा देखाइदिने थिए, पछाडि सियालहरू कराउँछन्, नाइ न्यू खोज्छन् भने भोलिदेखि गाईवस्तु चराउन पनि रोक्का गरिदिन्छु। वनका पुछारमा आबाद गर्न लायकको ठूलो चौर थियो। त्यसमा तितिपातीका सिटा र बयरका बुटा बाहेक अरू केही थिएन। त्यो चौरमा धेरैले आँखा गाडेका थिए, तर सनतका किल्लाभित्रको जग्गा हुनाले आबाद गर्न कोही अघि सर्दैन थिए। धेरैजना कान्तुसँग माग्न गए। कसै कसैले त मागे जति ठेकी चारदाम पनि दिन्छौँ भने, तर कान्तेले कसैको कुरा सुनेन। यता गाउँका सुकुम्बासी गर्ती तामाङहरू बस्तीका छेउछाउमा साना साना चुप्रा बनाएर बसेका थिए। त्यसैमा पनि कान्तु गाउँको निकास सन्धि सर्पण भनेर कचकच गर्थ्यो। के गरून्, देश काटेर जाउन् भने कहाँ जाउन्, गाउँमै बसुन् भने अन्त पाइलो हाल्ने ठाउँ थिएन। बिचराहरू साह्रै दुःखले गुजारा गरिरहेका थिए। एक दिन बेलुका खानपिन गरेर चाउरे जिउने धने सबै घरतीहरू जुठे कान जम्मा भए। जुठे अघि कान्तुका घरको किरिया थियो, उमेरमा सबैभन्दा पाको बुझकी हक्की र सोझो मानिस थियो। जुठेलाई सबैजना मान्थे। धनीले भन्यो, दाई मालिक बनाउँदो गाउँको छेउछाउमा बस्न पाउँदैनौ, अन्त सर्ने भए सर, होइन भने झुप्रा लडाइदिन्छु भन्न लागिरहेछ। एउटा न एउटा न्यू खोजेर सधैँ झगडा गर्छ। देश काटेर जाउँ भने कहाँ जाउँ, बसौँ भने बस्न नदिने भो, के गर्ने, एउटा अठोट नगरी भएन। धनीको कुरा सुनेर जुठेलाई कान्तुमाथि साह्रै रिस उठ्यो। तमाखुको सरको तान्दै भन्यो, हामीले के नगर्नु गरेका छौँ र देश काटेर जाने कान्छा, यत्रो गाउँ अटेको ठाउँमा हामी 5 घर घरती अट्दैनौँ र, सर्नै पर्ने हो भने त्यही बेसीको सिमलचौरमा सर्नुपर्छ। एकछिनपछि धनीले जुठेको हातको हुक्का तान्दै भन्यो, वनपालाका सनदभित्रको जग्गा कान्तुले देलाएर जुठेले भन्यो, वन कहाँ छ र? सरकारी रानी वन फाँडे पो हाम्रो अर्गेलो, जमिन भनेको सरकारको हो। यिनले चौरका चौर तितेपाती उमारेर राख्नुहुन्छ, हामीले खनी खुस्री सरकारको तिरो तिरेर स्वास्नी छोराछोरी थन्काउनु हुँदैन। चौरीले अलि घोरिएर भन्यो, तापनि उसँग एक वचन नसोधी आबाद गर्न होला। जुठेले भन्यो, अस्ति माग्न गएथेँ त्यो जग्गाको कुरै नगर, मेरा पनि दुई भाइ छोरा छन्, आफैलाई चाहिन्छ भने माग्दा नदिएपछि के गर्ने? गाउँमा पनि बस्न नपाउनु, बेसीमा पनि बस्न नपाउनु, हामीले कहाँ जानु त? जुनीले आकाशपट्टि हेरेर भन्यो, हेर अन्याय, हामीले ओत लाग्ने ठाउँ पाएनन्, ऊ छोराका निम्ति साँचेर राख्ने अरे। जुठेको सल्लाह सबैलाई मनासिब लाग्यो। भोलि नै सिमलचौरमा सर्ने प्रस्ताव पास गरेर सबैजना सुत्न गए। बाटामा चौरीले भन्यो, जुठे बुढो साँच्चैकै मानिस हो बा। जिनीले भन्यो, यो उमेर भयो, साँचो कुरामा ऊ आजसम्म कसैसँग दबेर हिँडेको थाहा पाइएन। धनीले सही थप्दै भन्यो, आफू कसैको अर्गेलो गर्दैन, अरूले अन्याय गर्यो भने ज्यान गएको थाहा पाउँदैन, के गर्नु, गरिबको कोखमा जन्मेर पो, नत्र ठुलो मानिस हुने थियो। चौरीले भन्यो, कान्तु पनि यसैका पौरखले कान्तु मुखिया भएको न हो, नत्र बाबुका पालासम्म अम्बाको भारी बोकेर सहरतिर बेच्न हिँड्दै थियो। कर्तीहरू बाटाभरि जुठेकै कुरा गर्दै गए। भोलिपल्ट साँझ पर्दा नपर्दा कर्तीहरूको फौज सिमलचौरमा जम्मा भयो। कोही तितेपाती फाँडेर टहरा हाल्न थाले, कोही बार बनाउन लागे। चौरीले वनका ठुटा बुटा जम्मा पारेर धुनी बाल्यो। केटाकेटीहरू धुनीका छेउमा बसेर खेल्न थाले। यस्तो रमाइलो उनीहरूलाई कहिले भएको थिएन। धनीले बयरघारीमा आगो जोसिदियो, सारा बयरघारी पड्केर बल्न थाल्यो, रुखका पातहरू हल्लन लागे, खोलाको पानी रातो भयो। जुठे ढुङ्गामा बसेर सोतेमा तमाकु खाइरहेको थियो। आज उसका मानस सरोवरमा आशाका अनेकौं तरङ्ग चल्न थाले। मूलबाटाको छेउको ठाउँ एउटा भट्टी थापिदिए खुब चल्ती हुनेछ। गोगने खोलाको कुलो झिकेर घट्टा थाप्न सके झन् के भन्नु। खोलामा देशी पुल बन्छ भन्छन्। पुलका मुखमा साना साना पसले राखिदिए पनि भयो, फुर्सदका बेलामा माछा मारे त्यसबाट पनि फाइदै हुन्छ, इत्यादि तर्क वितर्क गरिरहेको थियो। यो आनन्दको आवेगमा उसलाई सम्पूर्ण वनस्थली नाचिरहेको जस्तो भान भयो। अग्निकाण्ड समाप्त भएपछि कर्तीहरू आधा राततिर खानपिन गरेर सुते। देख्दा देख्दै सिमलचौरका वनमा एउटा नयाँ गाउँ तयार भयो। रातका बीचमा अनाश्रुतम यत्रो डढेलो कहाँबाट लाग्यो भनेर गाउँका मानिसहरू आश्चर्य भए। कसैले राँके भूत होला भनी ठाने, कसैले देशी परदेशीहरू बास बसेको अनुमान गरे। भोलिपल्ट उज्यालो हुँदा नहुँदा अम्लेखेहरूले वन फाँडेर टहरा हाले भन्ने खबर गाउँमा पुग्यो। कान्तुपाध्यको रिसको सीमा रहेन, झटपट गाँस टिपेर फतफताउँदै सिमलचौरतिर झऱ्यो। बजियाहरूको कत्रो हेलचेक्राई, न ठेकी चारदाम न बहाली पुर्जी, सरकारको यत्रो रानीवनमा डढेलो लाउन सक्नु कत्रो आँट। गाउँका मानिसहरू चाहिँ चौतारामा बसेर कान्तु र घरतीहरूका युद्धको परिणाम हेर्न लागे। एउटाले भन्यो, बिचरा घरतीहरू पो कहाँ जाउन् त? अर्काले भन्यो, कान्तु बजिया वन पाल्ने भइरहेको थियो, बल्ल जोडी भेट्ट आयो, अब धनेले गोद्न बेर छैन। फेरि अर्काले भन्यो, बजियाहरूले रातभरिमै भत्ताभुङ्ग पारेर टहरा उभइहालेछन्। दिननाथ पाद्यले नस सुर्कँदै भने, आफ्नो काम हुनाले त्यति चाँडै सिद्धाए, हाम्रो भए त्यतिका टहरा हाल्न कम्तीमा आठ दिन लाउने थिए। कान्ते उडेर सिमलचौर पुग्यो। आज ऊ साक्षात दुर्भाषा भइरहेको थियो। पाखुरा सुर्कँदै भन्यो, बजिया हो, तिमीहरूलाई मनपर्दो भयो? जुठेले अलि मुन्टो निहुराएर भन्यो, केही मनपर्दो गरेका छैनौ बाजे, हामी गरिब पो कहाँ जाउँ? यो उमेरसम्म जुठो पुरो खाएर तपाईँहरूकै टहल चाकडी गरेर बस्यौँ, यहीँ जन्म्यौँ, यहीँ हुर्क्यौँ, यही रानीवनमा डुलेर यो उमेर भयो। घाँस बाँस चराचुरुङ्गीलाई पनि चाहिरहेछ, मागेका हौँ दिनु भएन, के गरौँ, मर्न हुँदो रहेनछ, मुठीका माखा हौँ, थिचे मर्छौँ, छोडिदिए बाँच्छौँ। कान्तेले चोराउलो ठडाएर भन्यो, हेर जुठे, यी सारा घरतेलाई उचाल्ने तैँ होस्, कुराले आकाश पाताल जोडेर जित्नुलाई भन्दो होस्, मरे भने मरिहाले, बाँचे भने सरकारको रानीवन फाँडे तिमी बज्जियाहरूलाई जेलखानामा नकुवाए कहाँ छोडौँला। जेलखानामा कुहाउने कुरा सुन्दा धनी भुतुक्क भयो। अघि सरेर भन्यो, के उपद्रव गरेका छौँ र जेलखानामा कुहुने, अनेक थरीका कृत्य तमसुक बनाएर गाउँलेका घरखेत उडाएका छैनौँ। निर्धनी मुखालाई नानावलीका झुट्टा मुद्दा लगाएर उनका किलाको दुहुनु भैँसी र खसी बोका धपाएर ल्याएका पनि छैनौँ। रानीवनका रोजा रोजा रुख बेचेर पोको पारेका पनि छैनौँ। कुन जुगदेखिको नाङ्गो चौरमा बयर र तितेपातीका घारी पन्छाएर बास बसेका हौ। नाथे बयर र तितेपातीका बुट्टा फाँड्दा पनि कुहुनु परे कुहिदिउँला कि, गरिबले जहाँ पनि कुहुनु न हो। मानिस सबै कुरा सहन सक्दछ, परन्तु आफूभन्दा छोटाले साह्रै होच्यार मुख लागेको सहन सक्दैन। धनेको ओठे जवाफले कान्तु आगो भयो। थुत्त खोकरी थुतेर बजेहरूका टहरा नडाली छोड्दिन भनेर अगाडि सडेको मात्रै थियो। धनीले मुट्टीभरिको घोचो उजाएर भन्यो, हेर असति, गाउँका निर्धनिमुखाहरूलाई हेपे चाहिँ हेपुँला भन्दोस्। सानाको पनि घर, ठुलाको पनि घर, छो मात्रै त तँलाई यहीँ मारेर गोगनेका ढुङ्गामुनि घुसार्न सकिन भने धनी नभनेस्। गाउँबाट खेदेर पुगेन र यहाँ पनि जिस्काउन आइपुगिस्? गाँस न बाँस भएर मर्नु जति मरेपछि यो एकमुठी सासको यत्राको आस? काम बिग्रन लागेको देखेर जुठीले अगाडि सरेर भन्यो, कान्छा खबरदार, मालिक हुन्, उनले जतिसुकै बिगार गरे पनि हामीले सहनै पर्छ। एकलबाट उनैले हानुन्, हामीले हात छोड्नु हुँदैन। आज रिसाएका छन्, भोलि यिनैले हाम्रो प्रतिपाल गर्नुपर्छ। कान्तिले लोप्रे कान लायो, विचार गर्यो, अब यहाँ मेरो विजय हुन सक्दैन, म एक्लो छु, यी बज्जीहरू लाठा लिएर बसेका छन्, मूर्खसँग त जुक्ति बुद्धिले पो लड्नुपर्छ। इत्यादि विचार गर्दै खुकुरी दापमा घुसारेर बिस्तारै उकालो लाग्यो। आज उसलाई साह्रै शरम भइरहेको थियो। सिमलचौरका सङ्ग्रामबाट कान्तिले ठाडो पुच्छर लागेको देखेर चौतारामा रमिता हेर्ने मानिसहरू हाँस्न लागे। एउटाले भन्यो, घरतीहरूलाई ठाडै निल्छु भनेर चुरिँदै गएको थियो पायो स्वाद। अर्काले भन्यो, धनीले घोचो उजाएको देख्दा त मलाई अब कान्ति सिद्धियो भन्ने लागेको थियो, बाँच्यो। फेरि अर्काले भन्यो, दुवै थरी अडिएर पो, नत्र एकापट्टिबाट हात छोडेको भए दुईजनामा एकजना नम्बरी छोड्ने थिएन। फेरि अर्काले हातको पार लाउँदै भन्यो, होइन, हामीलाई त कानले ठोकी पो हाल्थ्यो गाँठे, आज के भएर अडियो? भैरुपाध्येले भने, आफूभन्दा अलि निर्दो दुब्लो देखे त ठोक्थ्यो नाइ, धनीलाई के लाटो थियो र ठोक्थ्यो? दिननाथ पाध्येले नसुर्कँदै भने, बलमा कान्ति पनि कम होइन बा, परार देवीघाटमा जात्रामा घ्यालचोके भोटेहरूले हुल गर्दा एक्लैले सारा भोटे सोत्तर पारेको बिर्स्यौ? दाताराम पाध्येले सुर्तीको लुँडो निमट्थे भने, तिमीहरू जेसुकै भन, धनीसँग कान्तिको केही लाग्दैन, धनी त साह्रै काँचो बज्जे पो त, जुठीले छेक्यो होला, जुठी साह्रै बुझ्छ कि मानिस छ। केही दिनपछिको कुरो हो। दिउँसो घरतीहरू साँगोको मुखमा बसेर तमाखु खाइरहेका थिए। गाउँबाट भैरु दाताराम पनि आइपुगे। कुराकानी थालेका मात्रै थिए, पारी रातमाटेका चौतारोतिरबाट एकजना खुर्पे चाँद बाँधेको मानिस ओर्ल्यो। भैरु पादी झस्के। उनको रुम्टी खेतको दसमुरी धान पुरानो गोरखको हवलदारी खानकीमा दरिएको थियो। हिउँदो ताक जागिरदार आउँथ्यो र धानै भर्छु भनेर हावाकावा पार्थ्यो। गाउँका मानिस जोडिएर दुई तिन दिनसम्म खुसामत गरेपछि बल्ल मोरपाथीका भाउले रुपियाँ बुझेर जान्थ्यो। जागिरदार नफर्केसम्म भैरुपादी बेपत्ता हुन्थे। तिरेर नपठाइन्जेल तलसिंहलाई दुध भात खुवाएर पाल्नु पर्थ्यो। रिस उठेका साल तिर्जा बापत बेसाएर ल्याएको धानै भरेर लैजान्थ्यो। यसरी तलसिंहले दिक्क पारेको हुनाले भैरु सुइँकुच्चा ठोक्नै आँटेका थिए। त्यत्तिकैमा खुर्पे चाँद बाँधेको मानिस आइपुगेर भन्यो, यो गाउँको नाम के हो? दत्तारामले जवाफ दिए, सिमलचौर। घरती गाउँ कुन हो? यही हो, घरतीहरूका नाउँमा वनमुद्दाको म्याच छ, को को हुन् देखाइदेऊ। म्याथको कुरा सुन्ने बित्तिकै घरतीहरूको छाती ढुकढुक गर्न थाल्यो। कहिले मुद्दा मामिलामा नपरेका सरल प्राणी छाँगाबाट खसे जस्ता भए। एकछिनपछि हत्केलाकोले घाम छेक्दै जुठे घरतीले भन्यो, हामी नै हौ साहेब, कुन अड्डाबाट आउनुभयो, को हुनुभयो? चौतारा गोस्वराबाट, हवलदार हुँ, उसले उत्तर दियो। हवलदारले म्याद बुझाइदियो। दाताराम अक्षर चलेका मानिस थिए, अलिअलि हेरकोर पनि गर्थे। गाउँमा परिआएको लगन सायद उनै हेर्थे। खोकिलाबाट चस्मा झिकेर पुस्न लागे। कुन जुगमा किनेको चस्मा? कानमा सिरोने दुवैपट्टिका मुन्द्रा भाँचेर जनैको धागो घाँसेको थियो। चस्मा लगाइसकेपछि धागो कानमा बेर्नु पर्थ्यो। ऐनाका वरिपरि मैल जमिराखेको थियो। चस्मा लगाएर एकछिन यताउति हेरेपछि कनी कुतिकन दाताराम म्याद बाँच्न लागे। घर्तीहरू चाहिँ एकसुर भएर सुनिरहेका थिए। जुठे घर्ती आडर दिने धने काले समेत भई फाँड्ने गरी सनतका किल्लाभित्रका रुख बुट्टा फाँडी जबरजस्ती जग्गा आबाद गरे भनी कान्तेले उजुर गरेको छ। म्याद पढिसकेपछि गहभरि आँसु पारेर जुठीले भन्यो, राम राम, कस्तो अन्याय, रिस उठ्यो भनेर यस्तो हुँदै नभएको झुट्टा कुराहरू पनि लेख्नुहुन्छ। सरल प्राणीहरू सबै कुरा सहन सक्छन्, तर आफूलाई कसैले मिथ्या आक्षेप लगाएको सहन सक्दैनन्। कसैले झुट्टा दोष लगायो भने उनको आत्मा विचलित हुन्छ। आज यही हाल घरतीहरूको भयो। जुठीले भन्यो, बाजे, हामी गरिबहरू सिमलचौरमा बसेको मुखियालाई साह्रै नजाति लागेछ। सोझोमुखले नबस जाओ भनेको भए बेलैमा आफ्नो बाटो लाग्ने थियौँ। संसारमा भोकै मरेको को छ र? पाकुरामा बरकत भए यस्ता नाथे खोरिया पचासौँ पाइन्छन्। छुँदै नछोएको वन फाँडे भनेर लेखेछन्। अरे, यस्तो अपराध पनि बोल्नु? दातारामलाई कान्तिका उप साह्रै रिस थियो। कान्तिको अत्याचार देखेर उनको रगत उम्लन्थ्यो। कान्तिको र घरतीहरूको तानातानी चलिरहेको देखेर उनी आजकल घरतीहरूकै ओढ लिन्थे। वनमा कान्तिले मनपरि गर्नुभन्दा गरिब घरतीहरू नै खाउन् भन्ने थियो। सुर्तीको बासा फुकाउँदै भने, हत्तेरी लाछी, पापीले पाप बोल्यो भनेर पनि दुःख मान्नु? भन्नेले भन्यो त, आफ्नो आत्मा चोखो छ भने कसैले भन्दैमा हुन्छ? परमेश्वरले गर्छ न्याय, नखाएको विष पनि कतै लाग्छ? जुठीले खिन्न भएर भन्यो, के गर्नु बाजे, वनका पुछारमा हामी बसेका छौँ। चार मुलुकले फाँडेको वन हामी गरिबका थाप्लामा पर्न बेर छैन। जालीसँग कसको के राख्छ? अस्ति पनि तिमीहरूलाई जेलखानामा नकुवाई छोड्दिन भन्थे। के कान्तेको मुलुक हो र जेलखानामा कुहुने? जमिन भनेको सरकारको हो, तिमीहरू पनि सरकारकै प्रजा हो, के को डर? कालीले भन्यो, गाउँको मडिजन भएपछि गरिब दुखीको ओत होस् तब पो ठुलो, जिउ छाडेर लुटपिट गर्न खोजे को सक्दैन? दातारामले भन्यो, के को मडिजन हुन्थ्यो डाकु? निर्दो दुर्बल देख्यो भने त्यसले त खेद छ। धनीले झोक देखाएर भन्यो, बाजे, हातखुट्टा भाँचेर एउटा गब्जेरामा नघुसारेसम्म कान्ति तहन लाग्ने भयो। निर्दानी मुखामाखी अचाक्ली गर्न लाग्यो। अस्ति नै खुट्टा भाँचिदिउँ भनेको ए बुढाले छेकेर पो, त्यस दिन हातखुट्टा भाँचिदिनु पाएको भए थन्केर बसिरहने थियो। छाडै भएर न हो यसले मुलुकका स्वास्नी छोराछोरी रुवाएको? कर्तीहरू दातारामका उप बृहदै श्रद्धा राख्थे। उनलाई आफ्नो सच्चा हितैसी सम्झन्थे। यस गाउँमा उनीहरूका निम्ति दाताराम बाहेक अर्को अवलम्ब कोही पनि थिएन। जुठे घर्तीले भन्यो, बाजे, परेपछि हुनेसम्म गर्नै पर्यो, आफूले जाने सुनेको केही छैन, कसो गर्नुपर्ने हो? आजका पन्ध्र दिनभित्र अड्डामा गएर खोलुवा दिनुपर्छ। अड्डाले पनि त तिमीहरूले वन फाँडे नफाँडेको जाँच लाने, कान्तिले फरेब गर्दैमा हुन्छ? चाउरीले कपाल कनाउँदै भन्यो, के गर्नु बाजे, वन औँलाले खोइलिएको कपाल चाहिँ नाङ्गो भइरहेछ। वनका छेउमा हामी बसेका छौँ, जहाँ चाहँदा हामीले फाँडेको भनिदिन्छन् कि? आजकल मानिसका पेटमा धर्म छैन। जिउनीले भन्यो, त आफू परेर हामीलाई किन जोगाउँथे? दातारामले भने, हेर हेर जिउनी, कान्तिले धर्म छोडे पनि गाउँलेले कहिले छाड्ने छैनन्। तिमीहरूले छुँदै नछोएको वन घरतीहरूले फाँडेको भनेर कसरी भन्ला नि गाँठे, मर्नु पर्दैन? जुठेले भन्यो, बाजे, खोलुवा दिएपछि तारिख बोक्नुपर्छ होला। हामी सबैजना तारिखमा हिँड्नु पऱ्यो भने स्वास्नी छोराछोरी भोकभोकै मर्छन्। त अघि मैले कान्तिमाथि बिजाई विद्युत मुद्दा हाल्दा 2 वर्ष तारिख धाउनु परेको थियो। तारिख खेप्न साह्रै गाह्रो पर्छ जुठी। कि उनीहरूले उत्सुक भएर सोध्यो, मुद्दा कसले जित्यो नि बाजे, कसले जित्थ्यो? ऊ धनी कलमको सिपालु बोलक कि म एक्लो निमुको? उसैले जित्यो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युम्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेची एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेची एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरङ्ग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाउ एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी गुरूप्रसाद मैनालीको कथा संग्रह नासोका कथाहरू सुनिरहेका छौं। यसै क्रममा आज हामीले सुनेको कथाको शीर्षक पापको परिणाम छ। पापको परिणामको बाँकी अंश अब वाचन हुन्छ। साँस पर्यो, दाताराम गाउँतिर लागे। हवलदार लिएर घरतिर खोप्रातिर बसे। कसैले दाल चामल, कसैले नुन तिउन ल्याएर हवलदारलाई दिए। कालेले चार पाँचवटा माछाको सुकुटी ल्याएर अगाडि राखिदियो। हवलदार भात पकाउन लाग्यो। घरतिर पिँढीमा बसेर तमाखु खान थाले। सन्ते आएर जुठेको काखमा बस्यो। जुठेले भन्यो, बाबु हवलदार साहेबलाई सलाम गर। सन्तेले करसँग सलाम गर्यो। हवलदारले भन्यो, घरती दाई छोरो त निकै चलाख होला जस्तो छ नि, ठुलो भएपछि जङ्गी परेडमा जागिर खुवाउनु पर्छ। के गर्नु साहब, पहिलो घरबार बिग्रियो र बुढेसकालमा अर्खी स्वास्नी ल्याए। यस्ता चिचीभुँडी जन्मेका छन्। गाउँमा सन्धि सर्पण भनेर टिक्न दिएनन्। गढतिरको औलोमा आएर छाप्रो उभ्याएको यहीँ पनि मुद्दा लगाइदिए। बालबच्चाको चिलबिर हुन आँट्यो। केही धन्दा नमान, राजा उदाएका छन्, अन्यायमा मरिँदैन, अड्डामा परि आएको हामी पनि गरौँला। असारको महिना गोगने फाटमा धुमधामसँग रोपाई चलेको थियो। घाम झुल्कँदा नझुल्कँदै किसानहरू हलगोरो लिएर खेतमा पुग्थे। कान्तेले आम्बोटे खेत ल्याएर हिल्याएर ठिक्क पारेको थियो। कान्तेका खेतमा आम्बोटे सबैभन्दा ठूलो खलो थियो। आम्बोटे रोप्दा बाजा हालेर रोपाई गर्थ्यो। रोपाईका दिन कान्ति बिहानै ठाडो चौतारामा गएर खेतालाको उर्दी लाउँथ्यो। उर्दी लाएका दिन हलगोरो हुनेले हलगोरो, नहुनेले धुरी पिच्छे एक एकजना खेताला पठाउनु पर्थ्यो। गाउँका दमै बाजा लिएर जम्मा हुन्थे। गीताङ्गीहरू आलीमा बसेर रस्सी हाल्थे। निकै रमाइलो हुन्थ्यो। बिहानै कान्तिले चौताराबाट खेतालाको उर्दी लायो। घरतीहरू जुठेका पिँढीमा बसेर तमाखु खाइरहेका थिए। कान्ति कराएको सुनेर जुठीले भन्यो, लौ मुखियाले उर्दी लाए, हामीहरूका घरबाट पनि एक एकजना खेताला पठाइदिनुपर्छ। चाउरीले भन्यो, कहिले सिमरचौरबाट खेदु भन्छ, यस्ता असत्यलाई के को खेताला दिनु। धनीले झोकिएर भन्यो, यो जुठे बुढो कहिले काहीँ यस्तै पाङ्न पुच्छरको कुरा गर्छ। नकाटेको वन काट्यो भनेर जेलखानामा कुहाउने सुर झिकिरहेछ, यो चाहिँ खेताला दिउँ भन्छ। जुठेले नली गालामा अड्याएर भन्यो, हेर्कान्छा गाउँका तालुकदार हुन्, उनका तालुकमा बसेका छौँ। असार र मङ्सिरमा दुई खेताला मुलुकमा जहाँका तालुकदारले पनि पाएका छन्। झगडा छ त अर्कै कुरामा छ, कसुर छैन, लडौँला, पशुपतिनाथको राज्य हो। राजा उदाएका छन्, अड्डाले अन्याय गरे राजाको ढोकामा जाउँला, झगडा पऱ्यो भनेर आफ्नो मर्यादा छोड्नु हुँदैन। सबैको चित्त बुझ्यो। जुठेको कुरा कोही काट्दैन थिए। कर्तीहरूका घरबाट पनि एक एकजना खेताला कान्तेका मेला गए। कर्तीहरू चाहिँ अड्डातिर खोलुवा दिन हिँडे। साँझ पर्न लागेको थियो। चारै कुना ढाकेर बादल उठ्यो। एकछिनपछि मुसलधारी पानी धर्क्यो। गोगने खोलो उर्लेर हेरिसक्नु भएन। मकैका बोटमा झमझम गरेर पानी पर्दा एउटा अलौकिक आनन्दको अनुभव हुन्थ्यो। सन्ते पिँढीमा बसेर रुपियाँलाई आमा आई आई आमा आई आई भनेर थुम्थुमाउँदै फुल्याउँदै गर्न लागेको थियो। रुपे चाहिँ कङ्कला शब्द गरेर रोइरहेको थियो। त्यो अँध्यारो सन्ध्यामा जुटेका यी दुई बालक सन्तान दरिद्रताका प्रतिमूर्ति जस्ता देखिन्थे। एकछिनपछि कान्तेका रोपाईँबाट रुच्दै भिज्दै मङ्गली आइपुगी। थकाइले क्लान्त भएकी थिए। घुम टाँडमा घप्ट्याएर पिँढीमा थुच्चुक्क बसी। रुपे दौड्दै आएर मङ्गलीको काखमा टाँसियो। मेरो बाबालाई कति भोक लाग्यो होला भनेर रुपेको कपाल छुम्छुमाउँदै दुध खुवाउन लागे। रुपे बिचबिचमा सुक्का सुक्का गर्दै दुध खान थाल्यो। सन्ते पनि नजिकै आएर बस्यो। मङ्गलीले पोल्टाबाट मकै झिकेर सन्तेका दौरामा हालिदिए। सन्ते पनि मकै चपाउन थाल्यो। एकछिनपछि जुठी पनि खोलुवा दिएर आइपुग्यो। छत्री खानामा राखेर लुगा निचोर्यो अनि अगेनामा आगो बालेर तमाखु भरेर खान लाग्यो। मङ्गली भात पकाउने तर्खर गर्न लागि। खोलुवा दिएर आएपछि तनेको तुजुक बेग्लै भयो। गाउँघरका मानिस भेट हुँदा खुब खुर्ती लगाएर भन्थ्यो, कान्ते घरतीहरू डरले त्यसै भाग्छन्, अड्डामा जानै सक्दैनन् भन्थ्यो। नबिराएको कुरामा के को डर, यी खोलुवा दिएर आयौँ। कान्तेले गाउँघरमा पिरपिराउ गरेर निर्धा निमुखालाई टिकिन सक्नुभयो भनेर बडा हाकिमसँग करायौँ। विचार गरौँला, नडराओ भनेका छन्। अड्डामा कान्तेको मुखै देखिएन। तारिक लिएर कुदिहालेछ। यहाँ पिँढी साँडे भएर निर्धा दुब्लालाई पिरोल्ने मात्रै हो। अड्डामा चुर बिरालो झैँ लुकी लुकी हिँड्छ। खोलुवा दिएर आउनु पनि अनाथ प्राणीका निमित्त यति ठुलो विजय भयो। बाटाका छेउमा घर, कहिलेकाहीँ कुनै झगडियाहरू बास बस्न आयो भने के मुद्दा हो, कहिलेदेखि परेको झगडिया, कस्तो छ भनेर मुद्दाको आद्योपान्त कुरा सोध्थे। र मुद्दा लड्दा जुक्ति बुद्धि पुर्याएर लड्नुपर्छ, जन्मजुग मुद्दा मामिलामा नपरेका सिकारु मानिस रहेछौ, होस राखेर काम गर भनेर अर्थी उपदेश दिन्थे। घरतीहरू मकै भित्राएर कोदो गोड्न मात्र लागेका थिए। बन्जाँचको डोर आएर दातारामका कटेरामा बस्यो। डोर आएको खबर एकछिनमा गाउँभरि फैलियो। कान्ति कसैलाई दही, कसैलाई दाल चामल, कसैलाई नुन तिउन बोकाएर आफू बोको घिच्याउँदै आइपुग्यो। घरतीहरू पनि भेला भए। धनी कालेले एक एक भारी दाउरा ल्याएर राखिदिए। जिउने ढुङ्गा खोजेर चम्का गाड्न थाल्यो। चाउरी गाग्री बोकेर खोलातिर हिँड्यो। सिपाहीहरू बोको काटेर खुइल्याउन लागे। मुखिया मिसिल हेर्न लाग्यो। सुबेदार टाँडमा उपरकुटी लाएर सिलो काल्न थाल्यो। बैदारले चाहिँ कटुवालाई डाकेर भोलि गाउँघरका मानिसले डोरमा सामेल हुनु भन्ने उर्दी सुनायो। डोरवालाहरूले खानपिन परिसकेपछि घरतीहरू जुटेका खोप्रामा जम्मा भए। धनीले जुटेसँग भन्यो, कान्ति डोरसँग बसिरहेछ, अब के जाल गर्ने हो? जुठीले भन्यो, कान्तेले डोरसँग जाल गरेर के हुन्छ र कान्छा? हामी गरिबहरूलाई बिगार्नु सपार्नु पञ्च परमेश्वरको हातमा छ। धर्म छाडेर कान्तेपट्टि लाग्यो भने मऱ्यौँ, साँचो कुरा भनिदियो भने बाँच्यौँ। लाउरेले लामो सास फेरेर भन्यो, छुँदै नछोएको वन घरतीले काटेको भनेर कसरी भन्ला नै गाँठे? हामीले गाउँलेको के नगर्नु गरेका छौँ र मर्नु पर्दैन? जिउनेले भन्यो, यो कलीमा मर्नुपर्छ भने कसले देखेको छ र महिला? मानिस खुबी हेरेर काम गर्छन्। कालेले भन्यो, त आफू बिग्रेर हामीलाई किन सपार्थे? जुठीले गहभरि आँसु पारेर भन्यो, जसो होला परमेश्वर छन्, गर्लान् नि एउटा छ्यान। भोलिपल्ट गाउँका सारा मानिस सिमल चौरमा जम्मा भए। बाहुन, छेत्री, मगर, तामाङ, दमाई, कामी कोही बाँकी रहेन। बिचरा निरीह प्राणीहरू हिजो ठुलो चिन्तामा निमग्न भए। कत्रा कत्रा मन्सुवा लिएर सिमलचौरमा बस्न आएका थिए। कुन विपत्ति भोग्नु पर्यो, मानिस एक थोक चिताउँछ, भाग्यले छलेर अर्कै थोक दिन्छ। सानो सानो जात्रा लाग्यो। डोरका मानिसहरू वनमा छापछाप्ती भएर बुट्टा बुट्टा गन्ती गर्न लागे। जङ्गी परेटले गोगनेको काठे साँगु बनाउँदा काटेको, कटुन्जेको पाटी बनाउँदा काटेको, कान्तेले रुपियाँ खाएर बेचेको, गाउँले घर कटेरो बनाउँदा काटेको इत्यादि एउटा ठुटा बाँकी रहेन। दिन ढलेपछि बल्ल गन्ती सिद्धियो। ठुटा बुट्टाको साँधी भएन। यतिका रुख ककसले के कामलाई काटेको, लौ देखाइदेऊ भनेर मुखियाले सोध्यो। गाउँलेहरू मुखामुख गर्न लागे, कसले काटेको भनौँ? चार गाउँका माझको वन नकाट्ने एउटा थिएन। सबैले काटेको भनौँ भने गाउँका गाउँ स्वा हुन्छ, घरतीहरूले काटेका भनौँ भने धर्मको हत्या हुन्छ, गाई मर्छन्, सरजमिनहरू साह्रै असजिलोमा परे। बैदारले कान्तेपट्टि फर्केर भन्यो, सरकारले वन रोक्न राख्या तिमीलाई हो, कसले काटेको लौ भन। मैले त घरतीहरूले काटेको भनेर अघि नै जाहेर गरिसकेको छु, मसँग के सोध्नुहुन्छ? कान्तेले भन्यो। Thank you. भने रिचले भुतुक्क भयो। पाखुरा सुर्काउँदै भन्यो, हामीले कहिले काट्यौँ यो असती? बोल्न पाएँ भनेर पाप धर्मको डरै नराखेर किन झुटो बोल्छस्? वनका माझमा त बज्य बसेको छस्, तैँले नकाटे कुन तेरा बाबुले काट्यो त? लगान काट्ने मानिसको पत्तो, उसले उत्तर दियो। अरू बेला भए धनीले घोचो उजाइहाल्ने थियो। अड्डाका कामदार कारिन्दा बसेका हुनाले केही बोलेन। काम बिग्रन लागेको देखेर जुठी उभियो र सरजमिनपट्टि फर्केर हात जोडेर भन्यो, बाजे हो, तपाईँहरूका जुठो पुरो खाएर बसेका चाकर हौ। रुख काट्नु त के, एउटा स्याउलो भाँचेका पनि छैनौ। तपाईँहरूलाई थाहै छ, एकपटक मर्ने जिन्दगी हो। अजम्बरी पाएको कसैले छैन। ईश्वर सबैमाथि छन्। धर्म जस्तो ठुलो केही छैन। पञ्चपरमेश्वर हुनुहुन्छ। हामी पाँच घर गरीब शरणमा छौँ। दुधको दुध पानीको पानी गरिदिनुहोस्। धर्म भनेको कत्रो पदार्थ! धर्मको नाम सुन्ने बित्तिकै कस्तै आतताईको आत्मा पनि काम्न थाल्छ। जुठीको पुकार सुनेर सारा जनसमूह स्तब्ध भयो। डोर छोडेर भाग्नै आँटेका थिए। बैदारले कड्केर भन्यो, खबरदार, मुचुल्कामा सहिसाब नगरी जान पाउँदैनौ। कान्तेले झोक देखाउँदै भन्यो, तिमीहरूका घर वरपरको वन देशको मानिस आएर काटेन? घरतीहरूले काटेका छैनन् भन्छौ भने तिमीहरूले काटेछौ। त्यही बेहोराको मुचुल्का लेखिदियो र दण्डतिर बस। तर एउटा कुरामा सहिसाब नगरी जान पाउँदैनौ। घरतीहरू घुँडामा हात राखेर कान्लामा आडमा टुक्रुक बसिरहेका थिए। जुत्रा लुगा लगाएका दुब्ला, भोक र दुःखका ज्वालाले जलिरहेका मुखमण्डलबाट करुणा र वेदनाको नदी बगिरहेको थियो। अश्रुपूर्ण नयनले यो विशाल जनसमूहपट्टि टुलुटुलु हेरेर दयाको भिक्षा मागिरहेका थिए। संसार कति मतलबी छ! आफ्नो उप नपरेसम्म मानिस सरल र सौजन्यका मूर्ति देखिन्छन्। आफ्ना उप पर्न लाग्यो भने अनाथलाई मारेर आफू जोगिन्छन्। अनादिकालदेखि निर्बल मरेका छन्। बलवानको विजय भइरहेको छ। भर्खर जन्मेको अबोध शिशुको घाँटी थिचेर आमा बाबु आफ्नो जघन्य अपराध कर्मलाई समाज र कानुनको आँखाबाट लुकाउने चेष्टा गर्छन्। त्यसवखत मातापिताको त्यो पवित्र वात्सल्य प्रेम लोकलज्जाको डरमा विलीन हुन्छ। सरजमिनहरू काने खुसी गर्न लागे। एकछिनपछि त्यो गुप्त समितिबाट गरिब मार्ने प्रस्ताव पास भयो। दिननाथ पाद्यले आँखी भाउ खुम्च्याएर भने, हामी वन रुँगेर बसेनौँ। वनका गोठाला कान्ति मुखिया हुन्। उनी घरतीहरूले काटेको भन्छन् भने हामी के भनौँ? म त घरतीहरूले काटेको भनेर सहिहाल्छु। मुख पर्ने मानिस चाहिएको थियो। दिननाथले त्यो भन्नासाथ सबै एकोरिए। घरतीहरूपट्टि कोही हेर्दैन थियो। मुचुल्का तयार भयो। सहीछाप गरेर सबैजना लाखा पाखा लागे। सङ्ग्राम समाप्त भयो। गरिब घरती हारे। कान्तु पाद्यको विजय भयो। जुठेका आँखाबाट आँसुका धारा बग्न लागे। समाजका उप उसलाई ठूलो आशा थियो। गाउँले यसरी धर्म छाड्लन् भने सपना पनि चिताएको थिएन। अत्केलाले आँसु पुस्दै भन्यो, बुढेसकालमा दोटा पोथ्रा जन्मेका थिए, यिनको बिचल्ली भयो। परमेश्वर, पाप धर्मको विचार गर्ने तिमी छौ। म गरिबका आँसुले नपलोस्, भइगयो। बेलुका घरतीहरू सबै जुठे कहाँ जम्मा भए। धनीले निनाउरो मुख लाएर भन्यो, दाई, राजा लागेको र खोले लागेको ठाउँमा नबस्नु भन्छन्। अब यस खोलामा हाम्रो भोक सिद्धियो। जाउँ, बालबच्चा भोकेर मुगलान। जुठेले भन्यो, उहाँ पनि त धनीले गरिबलाई यसै गरी सताएका होला नि। जहाँ गए पनि अभागी पुरपुरो सँगसँगै जान्छ कान्छ। चाउरीले भन्यो, तैपनि देश काटेर गएपछि परेको दुःख सुख यी शत्रुले देख्न त पाएनन् कि? यिनका मुखन्जेल गाँस नबास भएर मर्नुभन्दा त मुगलान गएर एक छाक खाएर बस्नु बेस। जुठेले लामो सास फेरेर भन्यो, यहीँ जन्मियौँ, यहीँ बढ्यौँ। हाम्रो थात हाम्रो रनबन भन्थ्यौँ। जुनीभर हाम्रो हाम्रो भनेको ठाउँमा त युगति भयो। अब मुलुक बिरानो, भाष बिरानो, रीतिथिति बिरानो भएको ठाउँमा गएर के सुख पाउँला र जेठा? पर्सिपल्ट तारिख थियो। धनी त नजाउँ भन्थ्यो, तर जुठेले भन्यो, आखिर हराउने भए हाकिमले नहराइ छाड्दैनन्। घरै बसे पनि दण्डकुण्ड लागिहाल्छ। बरु हाकिमसँग रुनु कराउनु असल। भर्सक गरिब देखेर दयामाया गर्लान्। नगरे लागेको सजाय सोझो सामु भएर बिहोइदिए सबैको झकझक हराउँछ। घरतीहरू तारिखमा गए। चार पाँच दिनपछि कान्तु पाद्य आयो। मुद्दा फैसला भएछ। जनै 400-500 दण्ड लागेर घरतीहरू कैद परेछन्। जग्गा पनि बाँझिने भएछ। घरती गाउँमा रुवावासी चल्यो। गर्ने भने जेलखानामा परिहाले। स्वास्नी छोराछोरीको चिहिल बिहिल भयो। बालकको छोराहरू बोकेर मङ्गली रुँदै अड्डातिर हिँडी। अस्तिको सुन्दर नगर आज मसान भयो। आठ नौ महिनापछिको कुरा हो। जेठको उखुम थियो, गाउँमा झाडाबान्ताली मानिसहरू फाटफुट मर्न लागे। अघि त कसैले याद गरेन, पछि साह्रै मच्छियो। दिनको दस बाह्रजना मानिस मर्न लागे। बिहान सरसाउँदै देखिएको मानिस बेलुका मऱ्यो भन्ने सुनिन्थ्यो। गाउँले सम्साझी ढोका थुनेर बस्थे, मलामी पाइँदैनथ्यो। दुई दिनका व्यथाले दिनानाथ पाद्य मरे। त्यसका भोलिपल्ट कान्तुकी स्वास्नी खसी। स्वास्नी खसेको पर्सिपल्ट तीन घडीको अघि पछि भएर दुवै छोरा गए। कान्ति छाती पिटेर रुन लाग्यो। उमेर ढल्ने बेलामा परमेश्वरले दुईटा लाल दिएका थिए। छोराहरू पनि सुनका प्रतिमा जस्ता थिए। कृष्ण एघार वर्षको र केदार नौ वर्षको थियो। कान्तिलाई तीन चारजना मानिसले अट्ठाइराखेका थिए, तैपनि झम्टेर छोराहरूलाई अँगालो हाल्न पुग्थ्यो। जीवन उद्यानमा यी दुईटा सुन्दर कुसुम फुलेको देखेर उसका हर्षको सीमा थिएन। पढाएर विद्वान तुल्याउँला, कुटुम्बभरिकी राम्री कन्या खोजेर बिहा गरिदिउँला, एउटा छोरालाई सिमलचौरमा घर बनाइदिउँला, एउटालाई गाउँको घरमा राखौँला भनेर कत्रो कत्रो मनसुवा चिताएको थियो। विधिले त्यो लह लह भइराखेको उद्यानलाई एकछिनमा तोडताड पारेर मैदान बनाइदियो। आँखा चिम्लेर कत्रो सुख स्वप्न देखिराखेको थियो। परमेश्वरले भ्युजाएर कुन दृश्य देखाइदिए। मानिसहरूले भने यो अर्थको होइन, कान्तिलाई अनाथ घरतीहरूको श्राप लागेको हो। बिचरा गरिबहरूलाई जसरी रुवाएको थियो उसै गरी आफूले पनि डाको छोडेर रुनु पर्यो। कान्तिको जीवनको प्रगति एकदम बदलियो। उसको आत्मा सधैँ एकान्त रोदन गरिरहन्थ्यो। पुत्र शोकभन्दा पनि एउटा अज्ञात वेदनाले हृदय व्यथित भइरहन्थ्यो। बहुधा एक्लै हिँड्थ्यो। त्यो तेजोमय अभिमानी मुखमण्डलमा गाढा चिन्ताले घर बनायो। त्यस्तो उन्नत मस्तक एकदम निहुरियो। खेतबारी सारा बाँझै रहे। कहिले पकाएर खान्थ्यो, कहिले दुई तिन दिनसम्म भोकभोकै रल्लिएर हिँड्थ्यो। कान्तिको जीवन तीव्र वैराग्यले भरिएको कुनै सन्यासीको जस्तो हो। धन सम्पत्तिको पनि उति ममता थिएन। जसका निम्ति पाप धर्म त्यागेर यत्रो वैभव जोडे थियो, तिनीहरू सबै छोडेर गए। अब कसका निम्ति साँचोस्? एउटा जीव त पशुपन्छीले पनि पालेका छन्। धार्मिक भावना पनि बढेर आयो। झिसमिसमै नुहाएर आधा दिनसम्म पूजापाठ गर्थ्यो। द्वारमा कोही दिनदुखी आयो भने मुठीका ठाउँमा मानव दिन्थ्यो। झमक्क साँस पर्यो। बिजुलीको चहकिलो प्रकाशमा कान्तिपुर सहर उज्जवल तथा मनोहर देखियो। इन्द्रजात्राको मेला, जुन गल्लीमा पनि मानिसको घुइँचो छ। पसलहरू व्यापारमा तल्लिन्छन्। बजार र पसल जगमग छ। कहीँ गान बजान भइरहेछ। मानिसहरू तृप्त भएर आमोद प्रमोद गरिरहेका छन्। यो भव्य नगरी स्वर्ग झैँ दिव्य र सुन्दर देखिन्थ्यो। तर दुःखीको जीवन त जहाँ पनि दुःखमा नै हुन्छ। ऐश्वर्यले भरिएको यस विशाल नगरीको एउटा गल्लीमा भोक र तिर्खाको ज्वालाले जलिरहेको एउटा अनाथ बालक करुण स्वरले हजुर एउटा पैसा भनेर कराइरहेको थियो। हजारौँ नरनारी त्यस पथबाट आउँथे जान्थे, तर त्यसको दुःख र वेदनाले भरिएको आर्तनादका उप कोही ध्यान दिँदैनथ्यो। कसैले सुनोस् नसुनोस्, बालक अविरल स्वरले याचना गरिरहेको थियो। मुखमण्डलमा विषाद र दरिद्रताको गम्भीर छाया परिरहेको थियो। शरीरमा रक्तको लेस थिएन। जेउमा एउटा झुत्रो दौरा बाहेक अरू केही पनि थिएन। अलि बेरपछि एकजना मानिस लम्काउँदै आयो। त्यसलाई देखेर बालकले फेरि भन्यो हजुर एउटा पैसा। आगन्तुक कान्तु थियो। बालकको स्वर सुनेर उभियो। चिने जस्तो लाग्यो तर ठम्म्याउन सकेन। कान्तुका कपालमा स्मृति र कल्पनाको द्वन्द्व हुन लाग्यो। सोध्यो तेरो घर कहाँ हो नानी? सिमलचौर। बाबु आमा कहाँ छन्? बाबु झेलखानामा परे, आमा ऊ पर पार्टीमा बिरामी छिन्। कान्तुको छाती ढुकढुक गर्न लाग्यो। तैपनि हो कि भनेर फेरि सोध्यो बाबुको नाम के हो? जुठे। तेरो नाउँ के नि? सन्ते। कान्तुका कपालमा पानीको गाग्रो कोप्टियो। पूर्व स्मृतिले हृदय मथ्न थाल्यो। सन्ते र कृष्ण दुवै सँगै खेल्थे। सन्ते यताउताबाट साना साना ढुङ्गा बटुलेर ल्याउँथ्यो। कृष्ण आँगनका छेउका घर बनाउँथ्यो। कहिले दुवैजना खोल्सामा गएर सुप्लाको धारा बनाएर खेल्थे। कठैबरा एउटा साथीलाई दैवले चुडेर लग्यो। एउटा बाटाका छेउमा बसेर एक एक पैसाका निम्ति कल्पिरहेछ। कान्तुले एउटा मोहर झिकेर हात कमाउँदै सन्तेका हातमा राखिदियो। सन्तेका आनन्दको पाराभार रहेन। यस राजपथको छेउमा बसेर माग्न लागेको कैयौँ दिन भयो, तर यति ठुलो दान आजसम्म कुनै दानीले दिएको थिएन। रात धेरै गइसकेको थियो। टोल टोलका भजन मण्डलीहरू उठ्न लागे। सन्ते पनि उठेर हिँड्यो। केही फरक गरेर कान्तु पनि पछि लाग्यो। अलि बेरपछि सन्ते एउटा देवालय नजिकको भग्न पार्टीभित्र पस्यो। दिया सलाई कोरेर टुकी सल्कायो अनि मुख फुटेको मटिया बोकेर पानी लिन गयो। कान्तु कुनै भयङ्कर अपराधीका झैँ ढोकाका आडमा लुकेर सन्तेका दुःखी जीवनको विभत्स दृश्य हेरिरहेको थियो। भित्तापट्टि पुरानो गुन्द्रीमा मङ्गली सुतेकी थिए। बखत बखतमा बेहोससँग प्रलाप गर्थे। अगेनाका छेउपट्टि थाङ्नामा एउटा बालक जाडाले खुम्चेर सुतिरहेको थियो। सम्पत्तिको नाउँमा दुई तिनवटा थोत्रा भाँडा बाहेकहरू केही पनि थिएन। मङ्गलीका लुगाहरू सबै फुस्रो सिन्दुर दले जस्ता थिए। किलामा डोको नाम्लो झुन्डाइराखेको थियो। डोको नाम्लो पनि फुस्रो सिन्दुर पोते जस्तो थियो। यस दृश्यबाट रोगशय्यामा पर्नुभन्दा पहिले यस अनाथिनी विधवाले इँट बोकेर बालक सन्तानका प्राण रक्षा गरेकी रहेछ भन्ने कुरा स्पष्ट हुन्थ्यो। एकछिनपछि सन्ते पानी लिएर आयो। मङ्गलीले बाबु पानी खान देऊ भने सन्तेले पानी खान दियो। पानी खाएपछि मङ्गली फेरि प्रलाप गर्न लागि। गुहार कान्तेले खोप्रामा आगो सल्काइदियो। लोग्ने डढेर मरे। छोराछोरी पिल्छिन लागेका छन्। रोगीको प्रलाप सुनेर कान्तेका दुवै गोडा भुइँमा गाडिए। शरीर सुन्ने भयो। आँखा तिरमिर हुन लागे। उसका कानमा कसैले भन्यो, पापी, यो तेरै पापको परिणाम हो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो पापको परिणाम। यसलाई हामीले गुरूप्रसाद मैनालीको नासो कथा संग्रहबाट लिएका हौं। यसको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेल गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना shrutiआई श्रुति @unn.com.np। हवस् त, अर्को शुक्रबार फेरि नासो कथा संग्रहभित्रैको कुनै कथा लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रृङ्खलामा पनि नासोकै कथाहरू सुनिनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।